यो रेडियो नेपाल हो। अब उषा लोहानीबाट समाचार सुन्नुहोस्। रसुवा जिल्लामा बाढ़ीले क्षति पुर्याएको भौतिक संरचनाहरूको पुननिर्माणमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग सिडका अध्यक्ष चेन सियाओ दोङ नेतृत्वको प्रतिनिधिमण्डल बीच हिजो मन्त्रालयमा भएको भेटवार्तामा सिडकाका अध्यक्ष सियाओ दोङले भौतिक संरचनाहरूको पुननिर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो। सिडकाका अध्यक्ष सियाओ दोङले बाढ़ीपछि नेपाल सरकारले उद्धार र बेपत्ता भएकाहरूको खोजीमा देखाएको सक्रियता र सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। अर्थमन्त्री पौडेलले विपद लगत्तैको पुननिर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाहरूको पुननिर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनिया पक्षलाई धन्यवाद दिनुभयो। आयात निर्यातका लागि मात्र नभई राजस्व संकलनका हिसाबले पनि रसुवा नाका महत्वपूर्ण भएकाले पुननिर्माणलाई छिटो अघि बढ़ाउने अर्थमन्त्री पौडेलले बताउनुभयो। अर्थमन्त्री पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग सिडकाका अध्यक्ष चेन नेतृत्वको प्रतिनिधिमण्डल बीचको द्विपक्षीय भेटवार्तापछि चारवटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेकपा एमालेको नवौं केन्द्रीय कमिटिको बैठक आज पनि जारी रहनेछ। ललितपुरको च्यासल स्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बसेको पहिलो दिनको बैठकमा 49 जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आफ्ना धारणा राख्नु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने उपाध्यक्ष विष्णु प्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्ना धारणा राख्नुभयो। मध्य प्रदेशका 8 जिल्लामा पानी पर्न नसक्दा देखिएका समस्याबारे हिजो साँझ संघीय सरकारका सम्बन्धित मन्त्रीहरूले छलफल गर्नुभएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, कृषि पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, खानेपानी मन्त्री प्रदीप यादव र कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री अजय कुमार चौरसिया बीच छलफल भएको हो। छलफलमा सम्बन्धित मन्त्रालयका सचिवहरूको समेत सहभागिता थियो। तत्काल समस्या पहिचान गरी समाधानका उपायहरू निकाल्न चारवटै मन्त्रालयका सहसचिवहरू सम्मिलित एक कार्यदल गठन गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। यस वर्ष देशभर करिब 72% रोपाई सम्पन्न भएको छ। देशभर करिब 10 लाख हेक्टर क्षेत्रफल जमीनमा रोपाई सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मुलुकमा करिब 14 लाख हेक्टर जमीनमा रोपाई हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढ़ी 97% रूपाई भएको छ भने कर्णाली र लुम्बिनी प्रदेशमा 88% रूपाई सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार मौसमको प्रतिकूलताले असर देखा नपरे साउनको अन्तिम सातासम्म 98% रूपाई हुने अनुमान गरिएको छ। संघीय सरकारका सचिवहरूको बैठकले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने लगायत 14 बुँदे महत्वपूर्ण निर्णय गरेको छ। सुशासन, विपद व्यवस्थापन, सूचना प्रविधि र कानूनी सुधारका विविध पक्ष समेटेर 14 बुँदे निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। मुख्य सचिव एक नारायण अर्यालको अध्यक्षतामा हिजो बसेको बैठकमा हालै लागू गरिएको एकीकृत क्याबिनेट सफ्टवेयर बारे जानकारी दिएको थियो। यस्तै सरकारका प्रमुख संरचनात्मक सुधार र कार्य सम्पादन मापदण्डलाई कार्यान्वयन गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्नु केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु, यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको योगदानको स्मरण गरी 43 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विक्रम सम्वत 2039 साउन 6 गते निधन भएको थियो। उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। कोइरालाको जन्म विक्रम सम्वत 1971 भदौ 24 गते भएको हो। विक्रम सम्वत 2015 संसदीय निर्वाचनपछि विक्रम सम्वत 2016 जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका 1.5 दर्जन कृति प्रकाशित छन्। उहाँका 3 घुम्ती, मोदी आइन, हिटलर र यहुदी, सुम्निमा, नरेन्द्र दाई र बाबु आमा र छोरा गरी 6 उपन्यास प्रकाशित भएका छन्। उहाँका 2 कथा संग्रह श्वेत भैरवी र दोषी चस्मा हरिप्रसाद शर्माको सम्पादनमा विश्वेश्वर प्रसाद कोइरालाका कथा र कविता प्रकाशित छन्। आजदेखि नेपाल भारत गृह सचिव स्तरीय बैठक बस्दैछ। भारतको नयाँ दिल्लीमा आज र भोलि 2 दिनसम्म चल्ने बैठकमा सीमा अपराध, सीमा व्यवस्थापन, सीमा स्तम्भको मरमत, लागू पदार्थ, मानव तस्करी, सीमा क्षेत्रमा संयुक्त गस्ती र निगरानी लगायतका विषयमा छलफल हुनेछ। राष्ट्रसभाको बैठक आज अपरान्ह 1:15 संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती नेउपानेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक 2080 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची तय भएको छ। बंगलादेशको राजधानी ढाकामा तालिममा रहेका सैनिक विमान विद्यालयको भवनमा खस्दा कम्तीमा 20 जनाको मृत्यु भएको छ भने 170 जना भन्दा बढ़ी घाइते भएका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। बंगलादेश वायुसेनाको F-7BGI विमान उत्तरी क्षेत्रमा दुर्घटना भएको बंगलादेशको सेनाले पुष्टि गरेको छ। मृतकको संख्या अझै बढ़न सक्ने बताइएको छ। यो सँगै रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।